उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी आज पनि दौलतविक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन लिएर आएका छौं। चपाइएका अनुहार हामीले चौथो श्रृंखलासम्म पृष्ठ 70 सुन्यौं। अब आज 5 श्रृंखला शुरू हुन्छ पृष्ठ 71। त्यो स्वास्नी मान्छेको अनुहारको पत्रमा सन्तोषको उज्यालो छाया दगुरेझै अनुभव हुन थाल्छ मलाई। तर ऊ केही जवाफ दिन्न। ऊ किम्रेकको मुखमा डिग्री हालेर आफ्नो नारी घडीतिर हेर्न थाल्छ। उसले झुट बोलेकी छैन। ऊ निश्चय पनि डाक्टर हो। उसको बोलीचाली डाक्टरको जस्तो छ। उसको चालचलन डाक्टरको जस्तो छ। हरेक अर्थमा डाक्टरनी जस्तै नै छ ऊ। म फेरि किम्रेकतिर आकर्षित हुन्छु। ऊ अहिले कहिले पनि आफूले नदेखेको बेरगीतको आकृतिलाई आत्मसात गर्न चाहने त्यही रोगी झैं प्रतीत भइरहेको छ, जसलाई मैले उससँग बितेका प्रत्येक दिनहरूमा देखेको थिएँ। मानौ अहिले पनि ऊ सम्झनाको त्यही सुवासमा बग्न थाल्छ। ऊ मलाई बिर्सन्छ। बेरगीतको चोला लिएर उभिएकी त्यो सुन्दरी स्वास्नी मान्छेलाई बिर्सन्छ। मानौ ऊ स्वयं आफैलाई बिर्सन्छ। तर म छक्क छु, विस्मित छु। मृत्यु टारेर टर्दैन भन्ने किम्रिकको आशयलाई त्यो स्वास्नी मान्छेको म फ्राउ होइन भन्ने वाक्यले छोपी त्यसै त्यसै उडाइदिएकोमा साँच्ची ऊ किन हाँसेकी ओली? उसको त्यो हाँसोले त चलिरहेको प्रसङ्गमा कुनै तारतम्य बसालेको थिएन। त्यो हाँसो स्वाभाविक किसिमको थिएन। तर मलाई के, म तटस्थताल रुचाउने मान्छे, फेरि उसको हाँसोको पत्रलाई च्याती निहालेर पो के हुन्छ? एकछिनपछि ऊ किम्रिकको मुखबाट डिग्री झिक्दै भन्छ, 102 लाइन। म मनमा नै दोहोऱ्याइदिन्छु, 102 लाइन। किम्रिक फेरि त्यो स्वास्नी मान्छेतिर फर्कन्छ। अहिले उसका आँखामा टाँसेका स्वप्निल हरफहरू मेटिसकेका छन्। ऊ केही उत्तेजित भएर भन्छ, बेरगीत। त्यो स्वास्नी मान्छे डिग्री झारेर उतिर आँखा टाँसिदिन्छ। इम्रिक बोल्छ फेरि, म यहाँ मर्न चाहन्न बेरगीत, किमार त पनि मर्न चाहन्न। त्यो वायरलेसको बारेमा पटक्कै ज्ञान छैन तिमीलाई? ज्ञान त छ, भएर के गर्नु? एकपल्ट फेरि कोसिस गर बेरगीत, मेरो बिन्ती छ। के ठेगान, कुनै चौकी समातिहाल्छ कि? तिमीलाई खोज्ने हवाईजहाज पनि आउनुपर्ने थियो, यहाँ खै आएको? न आएर गइसक्यो। अनन्त सङ्केतको निमित्त रूखमा फरफराएको त्यो झण्डालाई हावाले त खसालेको छैन। त्यो अहिलेसम्म पनि फरफराइरहेछ किम्रिक, म उनीर बसेर भन्छु। तर खै कुनै जहाजले आजसम्म आकाशमा चक्कर काटेको छैन। त्यस्तो नहुनुपर्ने। जनरल रोमेलको बारेमा मैले पनि सुनेको छु अनन्त, उनी जर्मनी सैनिकहरूको आँखामा श्रद्धा पात्र छन्। अवश्य बिर्गितलाई खोज्न जहाज पठाउनु पर्ने थियो। न तिमीहरू निदाएको बेला आयो कि जहाज? आएको भए ओर्लिहाल्थ्यो नि। न त्यो झण्डालाई नै देखेनन् कि जहाजमा बस्नेहरूले? कस्तो बच्चा जस्तो कुरा गर्छौ किम्रिक। हराएको जहाज खोज्न आउने जहाज राति आउँदैन, त्यो दिउँसोतिर आउँछ। दिउँसो न म निदाएको छु न बिर्गित। जहाज आएर फर्केको भए पनि कमसेकम त्यसको आवाज त सुन्थ्यौँ हामीले। किम्रिक भन्छ, जहाज आएन भने अनन्त? उसको ज्वरोले तातेको शरीरभरि कम्प चाहिँ फुटेको मलाई अनुभव हुन्छ। फेरि ऊ कोल्टी फर्किन्छ। सम्भवतः नैराश्यले त्यसै चुसेर झिकेका आँसुलाई ऊ लुकाउन चाहन्छ। केही छिनपछि म भन्छु, न अडबडाऊ किम्रिक, आउला नि जहाज। आज नभए भोलि आउला, भोलि नआए पर्सि। केही पऱ्यो होला, आएन। जहाजै आएन भने बिग्रिएको जहाजलाई गाडा बनाएर यो जङ्गल र मरूभूमि सिन्छ होला, किन धन्दा मान्छ? ऊ केही जवाफ दिँदैन। उसको मौनताभित्र सर्किरहेका आँसुले रुझेका हरफहरूलाई म बुझिरहेको छु। यो सत्य हो, भत्किएको जहाजलाई गाडाको रूपमा ढाल्ने कुरा नै एउटा समस्या छ। गाडा तयार पारेपछि मरूभूमिलाई छिचुलुन्ज्याल चाहिने जति पानी र खाद्य सामग्री बटुलेर लैजाने कुरा झन् ठूलो समस्या छ। कसै गरी पानी लैजाने भाँडाकुँडा तयार पारिहाल्यौँ भने पनि यो भयानक जङ्गल र त्यो विशाल मरूभूमिलाई नाग्ने कुरा त्योभन्दा पनि ठूलो र विकट समस्या छ। बफाएको माछा र केही जङ्गली फलले पेट भरेपछि त्यो स्वास्नी मान्छे मसँगसँगै फेरि कटेरको भरिङ ओर्लन्छ। आज उसको खुट्टा त्यत्तिकै दह्रो छ जत्तिको म स्वयं आफ्नो खुट्टाको दह्रोपनलाई अनुभव गरिरहेको छु। भरिङ ओर्लिएपछि फेरि हामी त्यही थलोतिर पाइला सार्न थाल्छौँ जहाँ गोइले ह्यान्डेकलाई टुक्रा टुक्रा पारेर निलेको थियो, जहाज फुटालिएको थियो। कालो ढेडो बाँदर हामी सँगसँगै बाटो नाप्न थाल्छ। केही पर पुगेपछि उसको र मेरो बीचमा जमेको मौनतालाई भाँच्दै उभान्छे। अनन्त, एउटा कुरा विचार गर्नुभएको छ यहाँले? के कुरा? हिँड्दा हिँड्दै म सोध्छु, किम्रीको अनुहारको रङ किन, के भएको छ र? म त पहिलेको जस्तो देख्छु। होइन अनन्त, त्यो रङ स्वस्थ छैन, त्यसमा त्यस रङमा मृत्युको छाया टाँसिन लागिसकेको छ। म डाक्टर हुँ अनन्त, मलाई उसको मुटुको गति थाहा छ, भाँचिने अवस्थामा पुगिसकेका छन् उसका शरीरका तन्तुहरू। म उसको अनुहारमा टकटकी बाँधिदिन्छु, मानव म भित्रको तटस्थता भाँचिन्छ र म सामान्य किसिमको मान्छे हुन्छु। मानव म मेरो गाउँमा दौडने त्यही अनन्त्य हुन्छु जो आमाको रोगलाई निको पार्ने उद्देश्यले दिनको दुई चारपल्ट दगुर्दै दगुर्दै वैद्य र झाँक्री कहाँ पुग्थे। त्यो स्वास्नी मान्छे फेरि बोल्छे, मलाई साह्रै समवेदना छ अनन्त, विगतलाई लिएर यसै पिरोलिन थाल्यो भने छिट्टै भाँचिन सक्छौ, कि हामी यसलाई आबादीको चाहिँ बोध दिन सक्दैनौँ? यी रुखपातलाई, अट्टालिका र भवनहरूलाई साट्न त सक्दैनौँ हामी, न यी हाँगा बिगा र झाडीहरूलाई मान्छेको रूपमै उभ्याउन सक्छौँ, त फेरि फ्राउलिन गम्भीर हुन्छौ। उसको गम्भीरतालाई अनुभव गर्दा गर्दै पनि म गम्भीर हुन्छु, उसको मुहारको गम्भीरतामा आफू पनि गम्भीर हुने मेरो स्वभाव होइन, तर यो एकान्त जङ्गलमा म के गर्न सक्छु गम्भीर नभएर? गम्भीरताको भेलमा डुब्दा डुब्दै हामी त्यो ठाउँमा पुग्छौँ जहाँ जहाज छाडेका थियौँ। जहाज वरिपरिका जङ्गली फुलका थुङ्गाहरूलाई टिपेर ऊ एउटा गुच्छा बनाउन थाल्छ। म जहाजमा जङ्गली केतुकेको पाठको डोरी जहाजको डोरीमा बाँध्न थाल्छु। ऊ डराउँदै तालको किनारमा पुगेर पानीमा फुल चढाइदिन्छे। पेट्रोलको गन्ध उडिसकेकोले आज फेरि गोईहरू हिंस्रक भएका छन्। त्यो स्वास्नी मान्छेका शरीरको गन्धको आवाजले उनीहरू किनारतिर मुख बाउँदै घस्रन थाल्छन्। त्यो स्वास्नी मान्छे छिटो छिटो किनारबाट पन्छेर मनिर आइपुग्छे। निमेषपछि तालतिर फर्केर आफ्नो छातीमा क्रसको चिन्ह बनाउन थाल्छ। म डोरी बाँधि नै रहन्छु जहाजका दुवै पखेटामा। अनन्त, ऊ म सँगसँगै जहाजलाई तान्दै भन्छ, बीसपल्ट यात्रा गरिसकेको छु मैले ह्यान्ड्रिकसँग। ऊ फोहोरी किसिमको पाइलट थिएन अनन्त, कहिले पनि उसको आँखामा बर्बरताको झल्को पाएकी थिएन मैले। ऊ सभ्य मान्छे मध्येको मान्छे थियो अनन्त, बिचरा, म संवेदनशील भइदिन्छु। अस्ति कुन्नी के भएको थियो उसलाई, एकदम रोमान्टिक भएको थियो। उसले मेरो अगाडि प्रेमको प्रस्ताव नराखेको भए कदाचित उसको मृत्यु हुने थिएन। 10 मिनट जति पनि बितेको थिएन उसले आफूलाई व्यक्त गरेको, उसको त्यो गति भइहाल्यो अनन्त। म केही बोल्दिनँ, बोल्ने कुरा पनि छैन मसँग। चुपचाप जहाजलाई तानेर बाटो छोट्याउँदै जान्छु। बाटामा तिर्सेका झ्याङहरूलाई खुकुरीले फाँड्छु र फाँड्दै जान्छु। भोलिदेखि नै यी जङ्गली फुलहरूको एउटा बगैँचा बनाउने तर्खर गरे हुन्न र हामीले? ऊ फेरि बोल्छे, समय पनि कट्छ, जङ्गली चकमन्नताले पनि ठुङ्दैन हामीलाई, कसो सस्तो भावुकता होइन र यो? म सोध्छु। ऊ मेरो अनुहारमा एकाएक टकटकी बाँधिन्छे। हुनसक्दछ मैले निर्माणको दायित्वबोधलाई बिर्सिदिएकी छु भन्ने सम्झिएकी होली उसले। दुई चार दिन वा एक दुई हप्ता यति नै हो तपाईँ यहाँ बस्ने, म उसको टकटकीलाई भाँच्ने प्रयास गर्छु। फेरि त तपाईँलाई खोज्न निस्केको जहाज यहाँ ओर्थिहाल्छ, फेरि एक दुई हप्ताको निम्ति व्यर्थको यो के को टन्टा? बस यही कुराले, यही शङ्काले त्यो भन्नुभएको? ऊ सोध्छे, उसको ओठमा अस्ति चाहिँ मुस्कान चिप्लन्छ। आहा, कति पवित्र छ उसको मुस्कान, आजसम्म कसैमा पनि नचढेको जङ्गलको पवित्र फुल चाहिँ। म भन्छु फेरि पनि, के म गल्तीमा छु? अह, गल्तीमा हुनुहुन्न, तर अनन्त तपाईँलाई थाहा छैन 1914 युद्धले रिसाएका जर्मनीहरूले कस्तो नेतालाई समातेका छन्। पहिले त जर्मनीहरूले देउतै पायौँ भन्ठानेका थिए त्यो नेतालाई, तर अनन्त अस्पतालका रोगीहरूका आँखाका भाषा पढेका मेरा आँखालाई थाहा छ, मेरो देशको नाजी नेता हिटलर देउता होइन, युद्ध हो, मनुष्य होइन, काल हो। मलाई विश्वास छैन अनन्त, आफ्नै फौजलाई बारुदको सुरुङमा राखेर उडाउने हिटलरका सैनिक आँखाले हामीलाई खोज्न पठाउला भन्ने, म जस्तो अनुहार र प्रतिभाहरू दिनदिनै कति हराउँछन् कति। निवेश जति घोरिन्छु उसको गोरो र राम्रो आकर्षक अनुहार यातनाको स्मृतिले बिटुलिए चाहिँ अनुभव हुन थाल्छ मलाई। मानौ ऊ बुद्धसँग शरण माग्न चाहन्छ, बुद्धम शरणम गच्छामि, तर बुद्ध छैनन् यस धरतीमा। सुनेको छु निर्वाण प्राप्त गरिसकेका छन् रे उनले, निर्वाण प्राप्त नगरेका भए 10 अवतार प्रभु बुद्ध रूप धारणा हुने थिएनन् सनातनीहरूको आँखामा, तर ममा शक्ति छैन त्यही गहिराईभित्र बस्ने। अहिलेसम्म पनि यो मन अनुभूतिबाट मुक्त हुन सकेको छैन। आफूले तानेर ल्याएको त्यो जहाजलाई कटेरोसम्म पुर्याउन चाहन्छु। बाटोभरि घाँसपात र झाडीहरू छन्। फेरि र फेरि म झाडीहरूलाई फाँड्न थाल्छु। चिन्ता छ त्यसै कसुवाको चालले जहाजलाई तान्न थालेपछि कटेरोमा पुग्न हप्ताउँ लाग्छ, महिनौँ लाग्छ। हरे, अनुभूतिहीन हुन सक्दो हुँ त। जहाजको पखेटामुनि लम्पसार परेर आकाशमा उडिरहेका धमिला बादलमाथि टकटकी बाँधिदिन्छु म। बसन्त महिनाको चौथो प्रहरको रूपमा देखा परेको त्यो आकाशमा यही जंगलको स्याल जस्तो बादल टुक्रिन थालेको छ। खण्डित छायाको एउटा झल्को देखा पर्न थालेको छ। मेरा एकाङ्कीपनका अन्तहीन जै नाटक हेर्न मसँग मात्र नेपथ्य छ र फगत म मात्र छु मेरो नाटकको दर्शक। म मात्र होइन, त्यो स्वास्नी मान्छे पनि हुन सक्दछ। तर यतिखेर ऊ पनि किम्रिखका लट्टा परेका कपालमा औँला चलबलाइरहेकी होली। उसको नाटकको दृश्यमा किम्रिखलाई निरोगी तुलाउने कुरा छ, मृत्युलाई छक्काइदिनु छ, मृत्युबाट किम्रिखलाई खोस्नु छ। हिजोदेखि किम्रिख दर किसिमले हिँड्न पनि थालेको छ। खुसी हुनुपर्छ मैले, मेरो देशमा मृत्युसँग जीवन खोसेर ल्याउँदा सिन्दूर जात्रा गर्छन्। त्यो परिपञ्चबाट यहाँ म मुक्त छु। जाति भयो ऊ कालबाट बाँच्यो, उसको आयुर्दा लामो होस्। त्यो बादल पनि कस्तो छाटको, भावनाका रङरूप सँगसँगै दगुर्छ। बादलका छरिएका ती टुक्रा प्यारासुट छरिए झैँ भ्रम उडाउन थाल्छन्। म मानौ त्यस जमातमा मिसिन्छु। मैले भोगेका युद्धका क्षणहरू चुपचाप पस्न थाल्छन् मभित्र। कठै कति काली लाग्दा समय हुन्थे ती, जहाज उडिरहेको हुन्थ्यो, हामी प्यारासुटको लिवासमा हाम्फाल्थ्यौँ बैरीको गढलाई तहस नहस गर्ने सुरले। कठै कस्तो चिसो क्षण, हामी आकाशमा पिङ खेल्थ्यौँ छाती भरिभरि मृत्युको सन्तास बोकेर। हामी हाम्फाल्थ्यौँ चट्टान र भिरमा, डरलाग्दा जङ्गल र मरुभूमिका अनकन्टार ठाउँहरूमा। त्यसरी हाम्फाल्दा कहिलेकाहीँ हामीमध्ये कोही सिङ्गा हुन्थे रुखमा तनरङ्गिएर, कोही जनावरका आहाकार हुन्थे उनीहरूका बीचमा खसेर, कोही भुइँलाई छुनुभन्दा पहिले बैरीका गोलीले चाल्नु भइसक्थे, कोही कोही त भुइँमा बजेर टुक्रिन्थे छाती नखुलेकाले। त्यसरी हामफालेपछि आफ्नो लागि आफै बिरानो हुन्थ्यौँ हामी। यो धरतीलाई छोएको आफ्नो खुट्टा आफ्नो हुँदैन थियो। सम्पूर्ण किसिमले आफूबाट खोसिएका हुन्थ्यौँ हामी। हामी मात्र टामीगन हुन्थ्यौँ, लुइसगन हुन्थ्यौँ, किसिम किसिमका बमभित्रका घातक छर्रा हुन्थ्यौँ। हामी मात्र यन्त्र हुन्थ्यौँ, मर्ने र मार्ने कुरा बोकेका। हिप्नोटाइज गरिए चाहिँ हाम्रो मस्तिष्कमा टेप गरिएको हुन्थ्यो मात्र बारुदको भीषण स्वर। बादलका टुक्राहरू फेरि चोला बदल्न थाल्छन्। लोग्ने स्वास्नीको आकृति बन्छ, भेटिन्छ बाल भागुको, बाघ भालुको आकृति बन्छ। समय शीतल छ, रुक्मुनी बस्ने बेला पनि यही हो। त्यो स्वास्नी मान्छे किम्रिखलाई लिएर तल आउनुपर्ने हो, अथवा किम्रिख नै आइपुग्नुपर्ने हो त्यो स्वास्नी मान्छेलाई लिएर। हिजो साँझ मात्र उसलाई आफ्नो शरीर गनाए जस्तो लागेको थियो, उसको दारीले उसलाई पोले जस्तो लागेको थियो। त्यति बेला त्यो स्वास्नी मान्छे उसका निम्ति दुध बनाउन तल झरेकी थिए। उसले मलाई भनेको थियो, अनन्त यो दारी अप्ठ्यारो भयो। उसमा भ्युजेको सौन्दर्य बोधमा मुस्कुराइरहेको थिएँ म, मेरो मुस्कान खलो लागेको थियो उसलाई, म झन्सारो मुस्कुराइरहेको थिएँ। बादल अझै उडिरहेका छन्, म बाहिर निस्कन्छु जहाज मुनिका भुइँलाई छाडेर। हिजो छाडी अस्ति भर्खर त्यो स्वास्नी मान्छे र मैले मिलेर कुलो काटेका थियौँ। त्यसमाथि बगेको पानीको कलकल स्वरलाई म अनुभव गर्न थाल्छु। यहाँ खेती गर्न सकिन्छ, तर कोदालो पनि छैन र अन्नको बिउ पनि, मात्र जङ्गली फुल र तिनका बिरुवाहरू छन्। ढुङ्गाको कुटो छ। हिजो त्यो स्वास्नी मान्छे र मैले मिलेर फुल रोप्नका लागि केही भुइँ पनि खनिसकेका छौँ। त्यो स्वास्नी मान्छे यतिखेरसम्म त अवश्य नै ओर्लिसक्नुपर्ने थियो, तर ओर्लिएकी छैन। हुनसक्दछ आज उसलाई किम्रिखले खानेकुरा र बेरगीतका बारेमा सुनाइरहेको होला। त्योभन्दा पहिले उसले रचेका केही गीतका अरफहरू उसको कानमा पार्दै होला। खुसी भएको बेलामा उसको जिब्रोलाई गीतका अरफहरूले टिप्छन् त खुसी नभएको बेलामा बेरगीत र जर्मनी खानेकुराका अरफले। तर त्यो स्वास्नी मान्छे आउँदिन, किम्रिख आइपुग्छ। उसको खुट्टाको घाउ निको भए पनि लङ्गडोपन निको हुन सकेको छैन। ऊ भन्छ, अनन्त हिजो आज तिमी हराए हराए जस्ता छौ नि। यो अध्ययन तिम्रो आँखाको हो, म उसलाई जवाफ दिन्छु र कमरबाट खुकुरी झिकेर ढुङ्गामा धार लगाउन थाल्छु। बस एकछिन बस, म तिम्रो दारी खोरिदिन्छु। ऊ ढुङ्गाको आडमा बस्छ, खुकुरीमा धार लगाइ नै रहन्छु म। बतासको स्पर्शले जङ्गली रुखका पातहरू बज्न थाल्छन्। तालको पानीमाथि लहरहरू नाच्न थाल्छन्। पारिपट्टिको किनारामा छरिएका अर्नामध्ये दुईटा अर्ना सिङ जुदाउन थाल्छन्। म आकाशतिर हेर्छु, पानी पर्ने रत्तीभर पनि सम्भावना छैन। बादल फाटिसकेको छ। किम्रिख बोल्छ, तिम्रो हतियार पनि अनौठो खालको छ, बन्चरो पनि बन्छ, कुटो कोदालो पनि यही बन्छ र खन्ती पनि यही बन्छ। म उसको अनुहारमा राम्रैसँग आँखा चिप्लाइदिन्छु। ऊ त्यतिकै उज्यालो भए चाहिँ प्रतीत हुन्छ, जतिको उज्यालो जर्मनी तरुणीहरू र बेरगीतको बीचमा बस्दा अनुभव गर्न सकिन्छ। म फेरि खुकुरीमा धार लगाउँदै भन्छु, बडो खुसी छौ नि त आज। हो अनन्त, म साह्रै खुसी छु आज। त्यो के चमत्कारी घटना घट्यो त किम्रिख? आज मैले सपना देखेको थिएँ। सपनामा म बेरगीतको अगाडि थिएँ, उसको स्वरूप मलाई सम्झना छ। तर आश्चर्य अनन्त, किन म सोध्छु, सपनामा त्यो बेरगीतले यही बेरगीतको रूप लिएकी थिए, दुरुस्त उस्तै। फेरि पनि म खुसी छु अनन्त, धेरै दिनपछि सपनामै भए पनि आज मैले आफ्नो जन्मथातको स्पर्श गरेको छु। खुकुरीको धारलाई म आफ्नो पाखुरामा जान्छु, त्यो दारी खोर्न लायकको भइसकेको छैन। म फेरि र फेरि धार लगाउँछु, फेरि र फेरि जाँच्छु। ऊ फेरि बोल्छ, केही छिन भए पनि किन नहोस्, म कैदबाट मुक्त भएको थिएँ। मेरो स्वाधीन जीवनको अंशलाई एकछिन भए पनि आज स्वस्थ रूपले अनुभव गरेको छु। मेरो आलमारीमा कविता र गीतका किताबहरू सुरक्षित थिएनन् त। मैले विपनामा जस्तै त्यसलाई स्पर्श गरेको अनुभव गरेको छु। बमले तिनीहरूलाई नष्ट गर्न सकेका रहेनछन्। म उसको धारी खौरिदिन्छु। उसको अनुहार तन्नेरी जर्मनको अनुहार जस्तै छ। यो अनुहार आधा लोग्ने मान्छेको र आधा स्वास्नी मान्छेको अनुहारको सम्मिश्रण जस्तो छ। खोलाको जङ्कार तरेर त्यो स्वास्नी मान्छे आइरहेकी देखिन्छ। कालो ढेडु बाँदर उसको पछि पछि छ। त्यो ढेडु कहिलेकाहीँ त्यो स्वास्नी मान्छेले कुल्चिएको माटो सुँग्छ। देखा नदेखे गर्छु म, देखेर पनि अन्धो भइदिन्छु म। कुरा त्यति चर्को होइन, स्वास्नी मान्छेको गन्ध नै हो मान्छेलाई जनावर बनाउने। सम्भवतः म गल्तीमा चुकेर मैले यस कुरामा जिब्रो सिउनुपर्छ। स्वास्नी मान्छे त हुन् दुःख र कष्टको सरलाई छेल्ने एउटा बलियो ढाल, एउटा बलियो कवच। क्षमा पाऊ अनन्त, आउँदा आउँदै फ्राउलिन मान्छे, आज तपाईँलाई खबरै नदिइकन म सुटुक्क त्यही ठाउँमा गएकी थिएँ। हेर्नुहोस् कतिका फुलका बिरुवाहरू उखेलेर ल्याएकी छु। बोल्दा बोल्दै ऊ हाँसिदिन्छे। उसको अँगालोभरि फुलका बिरुवाहरू छन्। उसँग रिसाउने बाटो नै रहँदैन। रिसाउने दुःखको जिम्मेवारी लिने मान्छे भए पनि म तटस्थ छु। रिसाउनु र खुसाउनुलाई कुनै खास अर्थ दिने गरेको छैन मैले। मेरो कुरा अर्कै हो, म किम्रेकतिर हेर्छु। ऊ अलि ओछिए झैँ प्रतीत हुन्छ। हुनसक्दछ ऊ राम्रोसँग स्वस्थ नभइसकेकाले होला। म भन्छु, कहाँ जानुभएको थियो? त्यही ठाउँमा जहाँ हेनरी हराएको छ। त्यति टाढा त्यस्तो ठाउँमा यसरी एक्लो नजानुपर्ने तपाईँले फ्राउलिन? ऊ फेरि हाँसिदिन्छे। यो हाँस्ने कुरा होइन फ्राउलिन, यो जङ्गलमा हात्ती गौडा र बाघ भालु मात्र होइन कुकुर पनि छन्। आज भइगयो तपाईँ जानुभयो, तर एक्लै जानु पर्यो किन तपाईँलाई? साँचो कुरा त यो हो, मैले आज सपनामा हेनरिकलाई देखेकी थिएँ। हर अनन्त, ऊ मेरो अगाडि फुलको मुठो लिएर उभिएको थियो। एक्लै गएर उसको आत्माको शान्तिका लागि आमा मेरीसँग प्रार्थना गर्न चाहन्थे। बस त्यति कारणले म सोध्छु, त्यतिले मात्र पनि होइन, म आफूभित्रको साहसलाई जाँच्न चाहन्थेँ, केही नौलोपनको अनुभव गर्न चाहन्थेँ। भो अब यो कुरा छाडिदिउँ, आउनुहोस् हेनरिकको नाममा यी फुलहरूलाई रोपिदिउँ। हर किमरिक तपाईँ पनि आउनुहोस्। त्यो स्वास्नी मान्छे अगाडि पाइला सार्न थाल्छ। फेरि म किम्रेकतिर फर्कन्छु। उसको अनुहारमा फेरि अभावको झल्को देखिन्छ। उही बेरगीतलाई फेला पार्न नसकेको अभाव, जहाजभित्रको वायरलेस सेट ठिक हुन नसकेको अभाव, अहिलेसम्म कुनै जहाज नओर्लिएको अभाव। सपना सपना नै हो, सपनाले विपनालाई साकार गर्न सक्दैन, सपनाले विपनालाई बिर्साइदिन सक्ने भए फेरि विपनाको कुनै अस्तित्व नै हुने थिएन। म बुझिरहेछु यथार्थमा किम्रेकभित्र एकाएक बिउजिएको अभावको हरफको कारणलाई। उसलाई मृत हेनरिकको अस्तित्व एउटा जहाजको अस्तित्व चाहिँ अनुभव भइरहेको छ। त्यो त्यही अस्तित्व हो जसले त्यो स्वास्नी मान्छेलाई किम्रेकसँग मिसिन दिएको छैन। त्यो स्वास्नी मान्छेमा मानौँ हेनरिक ट्रान्सेर बसेको छ। तिम्रो र आनन्दको हात नै यथेष्ट छ नि त्यस कुरामा, किन मिसिन परेर मैले? ऊ एकाएक केही विकृति झैँ स्वर उडाइदिन्छ। त्यो स्वास्नी मान्छे किम्रेकतिर यसरी हेर्न थाल्छ मानौँ ऊ किम्रेकभित्रको यथार्थलाई छुन चाहन्छु। एकछिनपछि फेरि ओठमा उही पवित्र किसिमको मुस्कान खेलाएर भन्छ, स्वास्थ्य अझै राम्रो भइसकेको छैन तपाईँको हर किमरेक। नराम्रो भए मेरो नै भयो, तिमीलाई व्यर्थको चिन्ता किन? मैले चिन्ता नगरे अरू कसले गर्छ त हर किमरेक? यस किसिमको जाँगरले तपाईँको स्वास्थ्य राम्रो हुन्छ? यो कैदमा मेरो स्वास्थ्य राम्रो? ऊ सोध्छ फेरि। हामी बर्बर हुनु हुँदैन हर किमरेक, मनभित्र बर्बरताको अंश खसे पनि त्यसलाई पुछिदिनुपर्छ। ऊ फेरि किमरेक र मेरो बीचमा उभिएर आफूले ल्याएका फुलका बिरुवामध्ये केही हामीलाई सुम्पिदिन्छे, केही आफ्नै अगाडिमा राख्छ। न किमरेक नै विरोध उडाउन सक्छ, न म नै विरोध प्रदर्शन गर्न सक्छु। फुलका बिरुवाहरू बाँडिसकेपछि ऊ फेरि भन्छ, यो दारी काटिएपछि त कति खासाको देखिनु हुँदो रहेछ तपाईँ, मैले त विचारै नगरिकन केले काट्नुभयो बरु? ऊ सोध्छ, केले नि? अनन्तको खुकुरीले, उसले उत्तर दिन्छ। आश्चर्य, अनन्तको खुकुरी कुटो र कोदालो भन्न सक्छ भने सेफ्टी रेजर पनि बन्न सक्छ फ्राउलिन। बोल्छु म फेरि, कुनै दिन अपरेसन गर्न ठुलो हतियारको खाँचो पऱ्यो भने त्यसको पनि काम दिन्छ यसले। त्यो स्वास्नी मान्छे खेतका छाडेर हाँसिदिन्छे। वातावरणभित्र पसेको साराका सारा मैलो त्यो हाँसोले पखालिए चाहिँ अनुभव हुन थाल्छ मलाई। म हाँस्न नसक्ने त अवश्य पनि भएको छैन, हो म सोच्न चाहन्न। आफूभित्रको पुँजीभूत भावनालाई मेटेर मनलाई एउटा रित्तो मैदान बनाउन चाहन्छु। आफ्नो परिवेशलाई सानोभन्दा पनि सानो तुलाएर केही पनि छैन भन्ने कुरालाई अनुभव गर्न चाहन्छु। त्यसको अर्थ त यो होइन म मुर्दा भएको छु, म पनि हाँसिदिन्छु, किम्रेक पनि हाँसिदिन्छ। हाँस्दा हाँस्दै हामी आफ्नो भागमा परेको फुलको बिरुवालाई रोप्न थाल्छौँ। यद्यपि हेनरिकको स्मृतिमा ती फुलका बिरुवाहरू रोपिन थाले पनि लाग्न थाल्छ, हेनरिकको अस्तित्व मेटिए चाहिँ। हाँसो तोरिएको केही छिनपछि त्यो स्वास्नी मान्छे फेरि किम्रेकतिर फर्किन्छ। हर्किम्रेक, मलाई लाग्छ बेर्गित तपाईँको रगरगमा बसे जस्तो। आफ्नो नाम पनि बेर्गित र ज्वरोमा त्यो केटीको नाम लिँदा तपाईँले मेरै पो नाम लिनुभएको हो कि भनेर कति फेर त झोकिएँ पनि। बेर्गितको नाम लिएको थिएँ र मैले। अनन्त साक्षी हुनुहुन्छ, ऊ उत्तर दिन्छे। त्यो स्वास्नी मान्छे मतिर मुस्कान भरेको आँखाले हेरिदिन्छे। म उसको कुरोमा कुरो मिलाउन चाहे चाहिँ स्वरमा भन्छु, आज त सपनामा पनि बेर्गितलाई देखेको थिएँ। किम्रेकले बुझ्नुभयो नि कुरा, के तपाईँको श्रीमती हुनुहुनी? ऊ फेरि किम्रेकतिर फर्किन्छ, फुलका दुई चारवटा बिरुवा रोप्न सिद्धाएर। जे उसो नि भाग्यमानी रहेछन्। क्षमा गर बेर्गित, किम्रेक पनि बिरुवाहरूसँग खेल्दा खेल्दै भन्छ, उनी मेरी श्रीमती होइनन्, मेरो त अहिलेसम्म बिहे नै भएको छैन। त गर्लफ्रेन्ड? ऊ सोध्छे, खै के भनौँ, गर्लफ्रेन्ड नै भन्नु पर्यो, र अझ त्योभन्दा राम्रो शब्द होला पेन फ्रेन्ड। पेन फ्रेन्ड? हामी खालि कलमले चिनिएका छौँ, न उनले मलाई देखेकी छन् न मैले उनलाई। हामी केवल एक दोस्राको हरफबाट परिचित छौँ। यो त झन् आश्चर्यको कुरा भयो, उसले उत्तर दिन्छ। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम एचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाव एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्राको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। स्वास्नी मान्छे भन्छे, जसलाई देख्नु नै भएको छैन फेरि उसैप्रति यस्तो आस्था किन? फेरि जर्मनहरू भौतिकवादी मान्छे, देख्दै नदेखेकी स्वास्नी मान्छेलाई लिएर भित्रभित्रै प्रेमको माला बुन्ने काम तपाईँ मात्र सक्नुहुन्छ अर्किम्रिक, अरूले सक्ने कुरा होइन। ज्वरोमा तपाईँले बर्बराएको नसुनेकी भए भन्नुहुन्छ अर्किम्रिक, तपाईँले भने पनि म विश्वास गर्ने थिइनँ तपाईँको कुरालाई। ऊ फेरि मुस्कुराइदिन्छे। कुरा के भन्नु होला भने उनको र मेरो चिठी पत्रको माध्यममा मेरो कविता थियो। उनी कविताको पाठक मात्र होइन समीक्षक पनि थिइन्। सुरु सुरुमा उनको चिठीमा साधारण हरफहरू हुन्थे, मेरो चिठीमा पनि त्यस्तै हरफहरू मात्र हुन्थे। तर हाम्रो परिचयको केही महिनापछि नै उनले पठाएको एउटा पार्सल फेला पारेको थिएँ मैले आफ्नो गाउँको घरमा। ल भन्नुहोस् त, त्यो पार्सल के को होला? हुनसक्छ समीक्षाको होला। अह होइन, त्यो पार्सल थियो मेरो किताबको। त्यस ताकासम्ममा मेरा कविताहरू पुस्तक रूपमा निस्केका थिएनन्। बेर्गित बिचरीले सारा पत्र पत्रिकाहरूबाट कविता खोजेर त्यो सङ्ग्रह प्रकाशित गरेकी रहेछन्। जे होस् बेर्गित, त्यो सङ्ग्रहलाई देख्दा मलाई यति खुसीको अनुभव भएको थियो। मलाई यो विश्व नै विजय गरे जन्म भएको थियो। त्यो किताब लिएर गाउँका साराका सारा दौतरीहरूलाई देखाउँदै हिँडेको थिएँ म। सत्य भन्छु बेर्गित, त्यस दिन मैले आफूलाई पनि स्टेफान जार्जको हारमा उभ्याइदिएको थिएँ, अलिकति पनि नहिचकिचाइकन। ऊ भन्दै जान्छ, खुसीको स्थिति स्वाभाविकतामा ओर्लिएपछि मेरो आँखाले उनको तस्विरलाई खोज्न थालेको थियो। उनले लेखेको भूमिकाका हरफहरूमा ती अक्षरहरूलाई जोडेर उनीभित्रको म प्रतिको भावनालाई एउटा रूप र आकार दिँदा दिँदै उनको तस्विरको कल्पना गर्न थाल्थेँ। उनको नदेखेको स्वरूप साकार हुँदाहुँदै मेटिन्थ्यो। मेरो निम्ति यो नौलो कथा हो अर्किम्रिक। अनि त्यो स्वास्नी मान्छे सोच्छे, ऊ उत्तर दिन्छ, मैले सोचेको छैन बेर्गित, मेरो मन कुन किसिमको असम्भव कथामा भट्किरहेछ। मैले आफ्नो स्थितिलाई विश्लेषण पनि गरेको थिइनँ र अहिले पनि गरेको छैन। त्यसपछि मेरा हरफहरूले उनको आन्तरिक सौन्दर्यको स्थिति गर्न थालेका थिए। त्यो स्थितिलाई तपाईँका प्रेमका हरफहरू पनि भन्न सक्नुहुन्छ, व्यर्थका हरफको रूपमा पनि स्वीकार गर्न सक्नुहुन्छ। तर यी हरफहरूलाई प्रेमकै हरफ अनुजाति होला। उनको हरफले गहिरो किसिमले म भित्रको हरफलाई टिपेको थियो। मेरा हरफहरूले उनीभित्रका हरफहरूलाई टिपेका थिए। हामी दुई एक दोस्राबाट टाढा भए पनि एउटै आत्मा हुँदै गए चाहिँ लाग्दै गइरहेको थियो मलाई। त्यो स्वास्नी मान्छे भन्छ, त उनी तपाईँको अभिव्यक्तिको अन्तरालमा कहिले नमेटिने किसिमको पहिलो पङ्क्ति भएर बसेकी छिन्। जे भन्नुहोस् बेर्गित, ऊ उत्तर दिन्छ। अनि फेरि ऊ फेरि सोध्छ, अरे यो युद्ध, म क्लिमेन्सोलाई घृणा गर्छु बेर्गित, म विल्सनलाई घृणा गर्छु। यो शुद्ध जर्मनीले जन्माएको होइन, विल्सनको बेसारे किसिमको दाउपेसले जन्माएको हो, क्लिमेन्सोको बर्बरताले जन्माएको हो। यो युद्ध नभएको भए हामीले एक दोसरालाई भेटिसक्ने थियौँ बेर्गित। जुन दिन उनीसँग भेट्ने कुरा भएको थियो त्यसै दिन मेरो गाउँमा बम कसेको थियो। रेलका लाइन र पुलहरू भत्केकाले हामी एक दोसराको बाह्य स्वरूपसँग अपरिचितको अपरिचितै बनेका थियौँ। तर आज आज के त अर्किन्द्रिक, स्वास्नी मान्छे फेरि सोध्छ, आज मैले सपनामा उनलाई देखेको थिएँ, विपनामा देख्न नसकेको उनको स्वरूप सपनामा देखेको थियो। उनी एकदम तपाईँ जस्तै थिइन् बेर्गित, म जस्तै रे, हो तपाईँ जस्ती, दुरुस्त तपाईँ जस्ती। त्यो स्वास्नी मान्छे त्यसै खित्का छाडेर हाँसिदिन्छ, सर र बतासको झोकामा पातहरू काट्न थाल्छन्। स्थितिबोधले लज्जित जय हुन्छ किम्रिक। एकछिनपछि फेरि स्वाभाविक स्वरमा ऊ बोल्छे, हरकिम्रिक कतै मै त होइन तपाईँ कि बेर्गित? ऊ तत्कालै कुनै उत्तर दिन सक्दैन, रामनामी पछ्यौरी उडेको मान्छे चाहिँ लाटो भइरहन्छ ऊ। त्यो स्वास्नी मान्छे मतिर हेरेर मुस्कुराइदिन्छे, फेरि पनि उसको मुस्कान मलाई त्यतिकै मिठो लाग्छ जतिको जाडो महिनामा घाम। जाडो सुरु भइसकेको छ, वसन्तपछि वर्षा, वर्षापछि सुरु भइरहेको यो ऋतुले हाम्रो उमेरको दुई महिनालाई फेरि खाइदिएको छ। वसन्त, वर्षा र जाडो महिनाको फेरि अनुभवको थप मेरो उमेरमा, किम्रिकको उमेरमा र त्यो स्वास्नी मान्छेको उमेरमा। प्रतीक्षारत क्षणहरूको उदय नै भएको छैन हाम्रो वरिपरि, अहम भरिएको शिखरहरूको कहीँ कतै गुन्जन छैन, अहमलाई कुल्चने सपनालाई पनि केलाउनु परेको छैन हामीले। हामी यहाँ छौँ भन्ने आभास मात्र सीमित छ। अहिलेसम्म यो चकमन्नतामा केवल तीनजनामा, ममा, किम्रिकमा, कुनै अदृश्य शक्तिको बाध्यताले हाम्रो बीचमा थपिएकी बेर्गित नाम गरेकी त्यो स्वास्नी मान्छेमा। फेरि पनि के शक्ति छ कुन्ने त्यो स्वास्नी मान्छेमा? हामी उसलाई हुकुमको रूपमा स्वीकार गरिसकेका छौँ। निश्चय मैले उसको अनुहारमा आफ्नो सम्भावना खोजेको छैन, हुन सक्दछ किम्रिक पनि म जस्तै होला, तर दावी गर्न सक्दिनँ म। अहिलेसम्म आफूलाई पढिसकेको छैन, मैले पढेको छु भन्ने दावी गर्छु भने पनि त्यो मात्र प्रयास हुनेछ। म मात्रै भूगोल र इतिहास पनि त होइन, न खालि सामाजिक अध्ययनको विषय नै हो, न व्याकरण मलाई छ। कोही मलाई ती सिमाना बाँधेर विश्वास गर्छन् भने त्यो भूल हुनेछ, अत्यन्त ठूलो भूल। अर्थात् किम्रिक पनि स्वाधीन छ, म पनि स्वाधीन छु, बाध्यता छन् यहाँ, बाध्यताका हरफ र विश्वासहरू पनि छैनन् यहाँ। यहाँ हामी बस्नु परेको मूल कारणको नाटकको कालो पर्दा झिकिदिने हो भने जे होस्, हाम्रो स्वाधीनतामा कोही कसैले टिकापट टिप्पणी गर्दैन, टिका टिप्पणी गरे पनि कुनै अर्थ राख्दैन। फेरि पनि त्यो स्वास्नी मान्छे हामीले थाहा पाउँदा नपाउँदै पनि प्रशासक बन्दै गइरहेकी छे, उसको प्रशासनलाई हामी पनि बासनादार फुलथुङ्गाको रूपमा स्वीकार गर्दै आइरहेका छौँ। सन्धिको प्रस्ताव पनि छैन, घातक सहयोग पनि होइन, हामीले त्यो बगैँचा पनि तयार पारिदिइसकेका छौँ जसको नक्सा उसले तयार पारेकी थिए, फेरि त्यो नयाँ कटेरो पनि तयार पारेका थियौँ जसको रूपरेखालाई उसले रुचाएकी थिए। आज बिहानैदेखि केम्ब्रिक र म जाडो छल्दैछौँ त्यो नयाँ किसिमको कटेरोमा काम गर्न थालेर। यो नयाँ कटेरो पहिलेभन्दा पनि दुगुना ठुलो छ, यसको परिवेशले आठवटा अग्ला अग्ला रुखलाई अँगालेको छ। यस परिवेशको लम्बाइ 14 फिट जति लामो र 10 फिट जति चौडा छ। त्यसमा 3 कोठा र झ्यालहरू छन्। केम्ब्रिक र म ती कोठाहरूलाई सजाइरहेका छौँ, कोठाहरूलाई सजाएर आबादी क्षेत्रको झैँ छनकलाई अनुभव गरिरहेका छौँ। तर केम्ब्रिकसँग भने गुनासो छ ती कोठाहरूमा पर्दा हाल्न नपाएकोमा। उसका गाउँका हरेक घरका झ्यालहरूमा पर्दा हुन्थ्यो अरे, तर पर्दा कहाँ मेरो गाउँका घरहरूमा? पर्दा नभएकोमा बिक्षोभ पनि छैन मलाई। कुनै दिन मैले पनि स्पर्श गरेको छु पर्दावाल कोठालाई, इटाली क्षेत्रको मोर्चाको अस्पतालमा। धावामा गोलीले मेरो तिग्रालाई भङ पारिदिएकोले म लगिएको थिएँ त्यस अस्पतालका शरणमा। कठै यस्ता क्षण आउँथे कसरी लहरहरूमा सारा अस्तित्व झङ्कृत हुन्छ। अर्धवैंशी र बुढी नर्स, सिस्टरहरूको स्मृति, अस्पतालका बेडहरूमा नेपाली सिपाहीहरूको अनुहार, टामी गोरा सिपाहीहरूको अनुहार कतै बन्न लागेको कथाको छनक, कतै बन्दाबन्दै भत्केको कथाको छनक, ती तरुणी नर्सहरूका कामुकता र बर्बरता भरिएका आँखा, अरे कसरी अहङ्कारका छिटा उडाइदिन्थे, कसरी गोरा र कालालाई छुट्याइदिन्थे, कसरी निर्बल र बलियाहरूलाई छुट्याइदिन्थे। अहिलेसम्म पनि सुरक्षित छन् मेरो स्मृतिको सँगालोमा ती पतनमुख दृश्यहरू, मेरो घाउको जलनलाई शीतलता दिने त्यो अस्पताल, मेरो घाउको मासु पुर्ने त्यो अस्पताल, कतै अनभिव्यक्तिको अदृश्य तहलाई कसरी घाइते तुलाइदिन्थ्यो, त्यसको साक्षी यहाँ अहिले म बाहेक अरू को छ र? त्यस्तै किसिमका घाउ चर्केर त्यही अस्पतालका बेडमा कैयौँ नेपाली अनुहारहरू लास हुन्थे, तर ती तरुणी नर्सहरूको हृदय कस्तो ढुङ्गाको जस्तो कठोर। ती मर्नेहरूको लासले अलिकति पनि आर्त तुलाउँदैनथ्यो उनीहरूको छातीलाई। कमजोरहरूका चित्कारले उनीहरूलाई मनभित्रको दया र मायालाई अलिकति पनि पकाल्न सक्दैनथ्यो। अस्पतालभित्रको सहज मानवीय रूप उपेक्षाको मलिन आँखाले अपरिचित थियो। ती नर्सहरूको आँखा छटपटाइरहेका हुन्थे, शरीर छटपटाइरहेका हुन्थे। बलिया टामी सिपाहीहरूलाई आफ्नो नारीत्व समर्पित गर्न, नारीत्व सुम्पिएर ती टामीहरूले युद्ध क्षेत्रमा मुर्दाहरूका बगली छामछाम छुमछुम गरी कमाएका वस्तुमाथि अधिकार जमाउन। यी आँखाका नानीहरू साबुत छन्। अर्धवैंश्य र बुढी सिस्टरहरूका आँखा छली ती तरुणी नर्सहरू हामीहरूको टामीहरूको वार्डभित्र पस्थे। वार्डभित्र पसेपछि उनीहरू औषधि गर्ने नर्स होइन, मात्र पुतली भन्थे, सेक्सका पुञ्ज भन्थे। आँखालाई छोप्नुपर्छ म जस्तो रङको तरुण हृदयले। वार्डका कोठाहरूमा कोही ओठमा ओठ टाँसिरहेका हुन्थे, कोही तिग्रामा तिग्रा, कोही अँगालोमा बेरिएका हुन्थे त कोही छातीमा लिप्सिएका। आँखामा अभावको रियाल लिएर वार्डमा हिँडिरहेका नर्स र सिस्टरहरू भित्ता भित्तामा गुनासोलाई पोतेरै ढोकैपछि चियो लिन थाल्थे। फुटेको आँखाले पनि हेर्न सक्दिन त्यो दृश्यलाई भन्ने छल उडाइदिन्थे मात्र रोगी जिब्रोले। वास्तवमा त्यो दृश्यलाई हानिकारक र घृणित सम्झेर त्यसप्रति प्रतिबन्ध लगाउने विचारले उनीहरूले त्यसलाई नसकेका होइनन्। उनीहरूको शक्तिले भ्याउने भए तरुणी नर्सहरूको अनुहारसँग आफ्नो अनुहार साट्ने थिए, तर के गर्नु, त्यो साटेर साटिने कुरा होइन। कुनै तन्नेरी टामी उनीहरूको गन्धलाई मन पराउँदैनथे, उनीहरूको पाउडर दलेको गाला र लिपस्टिकको रञ्जित ओठलाई मन पराउँदैनथे। उनीहरूका नारीत्वको अस्तित्वलाई नै स्वीकार गर्दैनथे ती टामीहरू। त्यसरी उनीहरू चियोलिएर सुपरिन्टेन्डेन्ट साहबको कान भर्न चाहन्थे, तर बुढी नर्सहरूभित्र हुने हुँदैनथे निन्दा र चर्चाका आरोपहरू। उनीहरू नर्स हुन्थे, फगत नर्स। तर ती दृश्यको स्मृति अचानक कसरी। म कोठालाई सजाउँदा सजाउँदै आफूलाई चिथोरिदिन्छु। त्यो कोठालाई जङ्गली खजुरका पातको पर्दाले तीन खण्डमा छुट्याइएको छ। एउटा त्यो स्वास्नी मान्छेको निम्ति, दोस्रो दुई कोठा किम्रिक र मेरो निम्ति। आजदेखि ती कोठामा बसाइ सर्ने निदो गरेका छौँ हामीले। पुरानो सम्झनातिर निश्चय नै फर्कन हुँदैन मैले। त्यो सम्झनाले मोहजनित विडम्बनातिर मलाई फर्काइदिएला भन्ने पनि त छैन नि। त्यो स्मृति त त्यही स्मृति हो जो पानीको फोका झैँ फुटिहाल्छ। फेरि त्यो स्मृतिलाई त पहिले नै छोपिदिएको घरको स्मृतिले। आहा, मेरो घर कसरी बिर्सन सक्छु र मैले। घर त्यसैले त घर हो, त्यसलाई बिर्सन सकिँदैन। जहाँ गए पनि, जति टाढा गए पनि। सेती खोलाको बगरनेर एउटा थुम्को, थुम्को माथि रातो माटाले पोतेको मेरो घर, रातै माटाले पोतेको मेरो घरको पिँढी। आँगनमा तुलसीको मठ अनि मकैको थाङ्रो, घरसँगै भैँसी गोठ। तर त्यस स्मृतिको पनि केही अस्तित्व छैन, त्यसलाई पनि बिर्सिदिएको नै छु मैले। लाग्न थाल्छ म यही जङ्गलको चकमन्नतामा जन्मिएको थिएँ, यही रुखपातहरूसँग हुर्किएको थिएँ। मानौ मैले आफ्नो घरलाई देखेको नै थिइनँ। त्यो स्वास्नी मान्छे अहिले मेरो र किम्रिकको बिचमा छैन। ऊ बाहिर बगैँचामा ढुङ्गे कुटो लिएर त्यही नयाँ जातिको फुलो मार्ने तर्खरमा लागेकी छ, जसको नाम हाइन्ड्रिक राख्छु भन्ने कुरामा उद्ृढ छ। हुनसक्दछ त्यो नयाँ जातिको फुल उम्रला, हुनसक्दछ नउम्रला पनि, तर नयाँ जातिको फुल मार्ने यो प्रयासले पराइपनको विक्षोभलाई पुछिदिएको छ। हामी स्वाभाविक भइरहेका छौँ, हाम्रो अगाडिको चकमन्न वातावरण स्वाभाविक भइरहेको छ। त्यो स्वास्नी मान्छेको कोठालाई बाघको छाला, जनावरहरूका सिङ अनि जङ्गली फुलले सिँगार्दा सिँगार्दै किम्रिक भन्छ। अनन्त बुझ्यौ, आज मैले वायरलेसलाई खोलेको थिएँ। के रे खोल्यौ, तिम्रो खुकुरीको कर्दले। फेरि जहाजभित्रै पनि त रहेछन् खोल्ने सामानहरू, मैले त ध्यानै दिएको थिइनँ त्यतापट्टि। पत्ता लगायो त के बिग्रेको रहेछ। यही त दुःखको कुरा छ अनन्त, मैले इलेक्ट्रोनिक सम्बन्धी इन्जिनियर पढेको भए। म थक्क थक्क छु अनन्त, तर केही छैन, सिभिल इन्जिनियर भए पनि एक न एक दिन यसलाई तयार पारी छाड्छु। हेरिराख, हवाईजहाज र नडाकी छाड्दिनँ। बरु त्यो महत्त्वपूर्ण समय कहिले आउने हो म भन्न सक्दिनँ। न मेसिनै बिग्रने पो हो कि, त्यस्तो बिच्छुकी कुरा नगर अनन्त, मेरो मन काम छ। एउटा कुरा विचार गरेका छौ तिमीले? कुन किसिमको कुरा? बेरगीतको कुरा। यो जङ्गलको एकान्त तिनलाई खल्लो लागिरहेछ। हिजो तिनले आफ्नो अस्पताललाई सम्झेकी थिइन्, घाइते सिपाहीहरूलाई सम्झेकी थिइन्। तिनको एकपल्ट रोगीहरूको वार्डमा आफै पस्थिन् रे तिन। मलाई थाहा छ अनन्त, तिनको अभ्यन्तरमा यो फुलबारी होइन, जर्मनीको अस्पताल छ। हिजो आज म तिनको आँखामा यो कुराको झझल्को देखिरहेको छु, तिनको अनुहारमा यो कुरा पढ्न पाइरहेको छु। तिनले भलै अस्वीकार किन नगरेकी हुन्। आन्टीको मृत्युले तिनलाई यो जङ्गलमा बाँधिदिएको छ। म भन्छु, उफ, यो डरलाग्दो किसिमको यो मृत्यु, विभत्स किसिमको मृत्यु। ह्यान्ड्रिकलाई बिर्सन सक्दैनन् किम्रिक। यो बगैँचाको प्रेरणाभित्र ह्यान्ड्रिक छ, त्यो फुलको प्रयोगभित्र ह्यान्ड्रिक छ, किम्रिक भन्छ। त्यो बुझिरहेको छु मैले। किम्रिक निमेषभर चुप लाग्छ, उसको ध्यान भित्तामा टाँगिन्छ। भित्तामा ऊ एउटा बाघको छाला झुन्ड्याउँदैछ। म झ्यालतिर फर्कन्छु, त्यो स्वास्नी मान्छेका दुवै हातमा माटो लागेको हुन्छ। ऊ उठ्छे, दुवै हातलाई टकटकाउँछे, फेरि पत्करलाई सोरेर शीतल नखाओस् भनेर छोपिदिन्छे। लाग्न थाल्छ अतीतका अरफहरूले अलिकति पनि चिथोर्न सकेको छैन उसलाई, मानौ अतीतलाई मासेर वर्तमानलाई स्वीकार गरेकी छे। म उतिर हेरि नै रहन्छु। उसका अभिव्यक्तिको अन्तरालमा बुद्ध प्रवेश गरिरहे चाहिँ अनुभव गर्न थाल्छु। उसको ओठमा गीत बोले चाहिँ अनुभव गर्न थाल्छु। किमरेक फेरि भन्छ, तिमीलाई थाहा छ अनन्त, हिजो फेरि मैले त्यही कुरा दोहोऱ्याएको थिएँ बेरगीतसँग। कुन कुरा? यही, मलाई चिठी लेख्ने बेरगीत अरू होइन तिमी नै हो भनेर। ऊ चुप लागेर मेरो अनुहारमा टकटकी बाँधिरहेकी थिए। मेरो भनाइको विरोधमा केही पनि बोलेकी थिइन उसले। ऊ कविता चाहिँ लागिरहेकी थिए अनन्त, एकदम कविता चाहिँ। उसको आँखामा त्यतिखेर ह्यान्डेड थिएन अनन्त, म दावी गर्न सक्छु। अनि म सोध्छु, अरे मेरो कल्पना सत्य भइदिए, कमसेकम ब्रिटिस सैनिक अधिकारीहरूले मेरो खल्तीका चिठीहरू जफत नगरेको भए पनि त हुन्थ्यो नि। त्यो भएको भए पनि यसको हस्ताक्षरलाई त्यो अक्षरसँग मिलाएर हेर्थेँ। मूर्ख त बन्ने थिइनँ म एउटा कुरा के गर्छु, के स्वीकार गर्दैछौ तिमी? म खाटमाथि बस्छु। के कुरा? वायरलेसको पछि बौला आउनुभन्दा बरु जहाजको पाङ्रा खोलेर गाडी तयार पार्न जाति हुँदैन र? मेरो विचारमा त किमरेक, तिम्रो रोगको निम्ति सबभन्दा असल औषधि त्यही हुनेछ। खानेकुरा जम्मा पारौँ, फेरि बाँसको ढुङ्ग्रामा महिना दुई महिनालाई पुग्ने पानी हालौँ, फेरि यो थलोलाई छोडिदेऊ, भन के विचार छ तिम्रो? बाँसको ढुङ्ग्रोमा हालेको पानी पानी नै भइरहला र? त्यसमा स्याउ स्याउ किरा नपर्ला, त्यस्तो पानी खाएर बालुवामा हिँड्न सकिँदैन अनन्त, ऊ उत्तर दिन्छ। म केही बोल्दिनँ। फेरि किमरेक बाघका छालाहरूलाई राम्रोसँग भित्तामा टाँगिदिन्छ। म सौन्दर्य पारखी चाहिँ एकपल्ट त्यो कोठाको चारैतिर आँखा घुमाइदिन्छु। सिकारी युगको सिङ्गार र सजावटको झलकको उदय, भित्तामा बाघको छाला, जनावरका सिङ र अनि ग्यास मास्क, त्यसपछि हरिया झोल र बिछौना। म फेरि झ्याल बाहिर हेर्छु। त्यो स्वास्नी मान्छे धुलो लागेको हातखुट्टा लिएर खोलातिर पाइला सार्छे। पहिलो दिनमा देखे चाहिँ उसलाई तनलाई छोपेको लुगा सफा किसिमको छैन, खालि पानीमा मात्र घरिघरि पछारिएकोले त्यसको रङ नियास्रिएको छ। स्वयं उसको अनुहारको रङ र जाडो महिनामा फुल्ने फुलहरूका रङसँग त्यो कपडाको रङ मेल खान सकेको छैन। म जान्दछु ऊ जर्मन पुग्न सकी भने उसको कपडाले रङ र सुकिलोपनले उसको अनुहारको रङलाई झन् उज्यालो पारिदिन्छ। अहिले त ऊ फुलबारीमा पसेकी मेरो गाउँकी त्यो तरुणी केटी प्रतीत भइरहेको छ, जसको अनुहारको रङ, कपडाको रङ हिमाल र गुराँसको रङसँग मेल खाँदैन। खुट्टा धुने विचारले खोलातिर लागेकी ऊ अहिलेसम्म फर्केकी छैन। नजिकै जङ्गली कुकुरहरू भुकेको स्वरलाई प्रष्ट अनुभव गर्न थाल्छु म। ती कुकुरहरू बाघ भालुभन्दा पनि हिंस्रक हुन्छन्। कालो ढेडु बाँदर पनि आज कतै देखिएको छैन। हिजो यतिखेर त्यो ढेडु बाँदरनीलाई लिएर यतै पिङ खेलिरहेको थियो। कुकुरहरूको भुकाईको स्वर उत्तिकै प्रष्ट छ। बिच्छुकी शङ्काले मेरो आकाश थाके चाहिँ अनुभव गर्छु। तर म तटस्थपनलाई अभ्यर्थना गर्ने मान्छे, चिसोपनलाई अनुभव गर्न नपर्ने हो मैले। फेरि पनि कठै, कस्तो मुटु थरथर आएको मेरो। म किमरेकलाई केही नभनिकन खोलातिर पाइला सार्छु र सार्दै जान्छु। कस्तो भयले कठाङ्गेको मेरो छाती। तटस्थताको अभ्यर्थना गर्दा गर्दै पनि मेरो मनको सूक्ष्म तार कसरी त्यो स्वास्नी मान्छेसँग जोडिँदै गएको रहेछ। सन्तोषको निश्वास उडाइदिन्छु म निमेषभर छातीमा हात राखेर। मुहको एउटा केन्द्र चाहिँ बनेको त्यो स्वास्नी मान्छे, कति ढाल चाहिँ बनेको छ हामीले थाहा पाउँदा नपाउँदै यो जङ्गली जीवनको यात्रा पथमा। म उतिर खुसी ओछ्याएको आँखा चिप्लाइदिन्छु। जाति भयो, साह्रै जाति भयो। जङ्गली कुकुरहरूले हमेला गरेका रहेनछन् उसलाई। ऊ मात्र जङ्गली कुकुरहरूले गरेको शिकारको दृश्य हेर्ने एउटा दर्शक बनेको छ। ऊ उभिएको सय सवा सय जति गज जति टाढा 20-22 कुकुरहरूको जमातले घेरिएको छ एउटा अजङ्गको बालु। अत्यन्त भयङ्कर तर रमाइलो दृश्यको उदय। बाघ पशुहरूको राजा मानिन्छ, फेरि पनि बाघ यी कुकुरहरूको बीचमा पस्न पटक्कै मन पराउँदैन। बाघ पनि भयभीत हुन्छ यी कुकुरहरूसँग। यी कुकुरहरू दल लिएर हिँड्छन् र दिउँसोको उज्यालोमा शिकार गर्न रुचि लिन्छन्। घेरामा परेको भालुको हालत झन्झन दयनीय हुँदै गइरहेको छ। उसको शरीरको भाग भागबाट रगत चुहिरहेको छ। दुई चारवटा कुकुर पनि घाइते छन्, फेरि पनि हरेस खाएका छैनन् उनीहरूले। त्यो स्वास्नी मान्छेलाई मानौ मेरो उपस्थितिको पत्तो छैन। फ्राउलिन, म उनीहरै गएर भन्छु, यो रमाइलो हेर्ने ठाउँ होइन। ऊ मुस्कुराइदिन्छे। तपाईँलाई थाहा छैन फ्राउलिन, यी कुकुरहरू कतिका भयानक हुन्छन्। हेर्नुहोस् न, बिचरा भालुको ज्यान कस्तो खतरामा परेको छ, बचाइदिनुहोस् न अनन्त। ऊ गुहार माग्छे। व्यर्थमा गोली खेर फालेर के फाइदा, म भन्छु। गोहीले घेरेर भाँचिन लागेको ह्यान्ड्रिकको चाहिँ स्थितिमा परिरहेछ त्यो भालु। त्यो भालुको अनुहार ह्यान्ड्रिकको हुलियासँग साटिए चाहिँ देखिरहेछु अनन्त। हेर्नुहोस्, एकदम ह्यान्ड्रिक जस्तो। म भालुको पिठ्योमा बुई चढेका कुकुरहरूलाई ताकेर गोली छाड्छु। त्यो कुकुर टुक्रा टुक्रा भएर छरिन्छ। बाँकी कुकुरहरू सुइँकुच्चा ठोक्छन् जङ्गलतिर। भालुको ज्यान बचेकोमा त्यो स्वास्नी मान्छे साह्रै खुसी हुन्छ। अहिले मतिर फर्केर आफ्नो हर्षको उद्गार व्यक्त गर्न पाएकी पनि हुन्न। त्यो भालु उफ उफको स्वरले जङ्गललाई नै थर्काएर हामीलाई नै हमला गर्न आइपुग्छ। त्यो स्वास्नी मान्छे मेरो जिउमा टाँसिन्छ। मेरो जिउलाई च्यातेर मानव उ त्यसभित्र पस्न चाहन्छे। पछिल्लो खुट्टामा उभिएर उसले अगाडिको पन्जाति स्वास्नी मान्छेतिर बढाएको मात्र थियो। यतिकैमा म उसको छातीलाई ताकेर फायर गरिदिन्छु। फायर हुनासाथ ऊ उफ्रिन्छ र चार डेढ गज जति पछाडि गएर भुइँमा लम्पसार पर्छ र सितारको तार चाहिँ तनख तन्किन्छ। त्यो स्वास्नी मान्छेको अँगालोले अहिलेसम्म पनि मलाई बेर्न छोडेको छैन। म उसको मृत्युको सन्तासले ढुकढुकेको मुटुको चाललाई प्रष्टै अनुभव गर्न थाल्छु। अहिले त्यो स्वास्नी मान्छेको अँगालोलाई फुस्काएर वस्तुस्थितिको ज्ञान दिन पाएको पनि हुन्न। लङ्गडो किमृत त्यसै त्यसै हस्याङ फस्याङ गर्दै आइपुग्छ। पहिले त उचकित हुन्छ, फेरि उसका पापिष्ट शङ्काका हरफहरू तछाड मछाड गर्दै कुदेको प्रष्ट अनुभव गर्न थाल्छु। म मेरो नजिकै आएर त्यो स्वास्नी मान्छेलाई सम्बोधन गर्दै केही विकृत स्वर उडाइदिन्छौ। बेरकित यो कोठा होइन, खोलाको किनारो हो, बुझ्यो? त्यो स्वास्नी मान्छेको अँगालो फुस्किन्छ। म किमृतको विकृत स्वरलाई महत्त्व दिन्न। त्यो स्वास्नी मान्छेमा अहिलेसम्म रहिरहेको डरलाई मुस्कानले मेट्ने कोसिस गर्दै भन्छु, जसको ज्यान बचायो त्यही आफ्नो शत्रु भएर निस्कन्छ भनेको कुरा यही हो फ्राउलिन। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन दौलत विक्रम विष्टको उपन्यास छपाइएका अनुहारको वाचन हो। यस वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiआई shruti@unn.com.np। हवस् त, अर्को साता साझा प्रकाशनको यो उपन्यास दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको पाँचौं श्रृंखला लिएर आउनेछौं। त्यसअघि मंगलबारको श्रृंखलामा अर्को कुनै गद्य वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।